रेडियो खोलेर कार्यक्रम मसिंहको कथाको पर्खाइमा रहनुभएका मेरा प्रिय मित्र, तपाईँलाई म हार्दिक स्वागत गर्दछु। न्यानो अभिवादन टक्राउँछु। म हुँ तपाईँकै मित्र पौलस, र अबको 15 मिनट तपाईँले मसँगै सुन्नुहुनेछ कार्यक्रम मसिंहको कथा। र आज मैले तपाईँको अगाडि लिएर आएको छु कार्यक्रम मसिंहको कथाको 39 भाग। र यसमा विशेष गरी येशूले केटाकेटीहरूलाई, साना बालबालिकाहरूलाई कति बहुमूल्य प्यार गर्नुहुन्छ भनेर हामी विशेष कहानी सुन्नेछौँ। र त्योभन्दा अगाडि म तपाईँलाई आज एउटा बालबालिकाहरूको मिठो गीत बजाउन पनि चाहन्छु। आउनु सुनौ, म छु सानो उनी छन् ठुलो, कति प्यारा छन् मेरो येशू मसीह, येशू प्यारो मित्र भन्ने एल्बमबाट म तपाईँलाई यो गीत पस्कन चाहन्छु। त्यसपछि हामी सुन्नेछौँ येशू मसीहको कथा। इतिहासको यो कालखण्डमा केटाकेटीहरूलाई त्यति महत्त्व दिइँदैनथ्यो। यहुदी प्रचलनमा पनि केटाकेटी 13 वर्ष नपुगेसम्म, मोसाको व्यवस्था पढ्न सक्ने नभएसम्म उनीहरूलाई कुनै स्थान दिइँदैनथ्यो। येशूले केटाकेटीहरूलाई प्रेम गर्नुहुँदछ। उहाँले परमेश्वरको राज्यको बारेमा चेलाहरूलाई सिकाउन केटाकेटीहरूको प्रयोग गर्नुहुन्छ। भाग 39।
कमल, तिमीलाई थाहा छ म केटाकेटीलाई कति धेरै माया गर्छु। म त येशू मलाई गर्छन् प्यार भन्ने गीत 30 वर्षदेखि गाउँदै आएको छु। त्यसै कारणले होला येशूले केटाकेटीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा देखाउने कथा मलाई मनपर्छ। येशूलाई पछ्याउने भिडमा केटाकेटीहरू पनि थिए, र उहाँ जहाँ जहाँ जानुभयो उनीहरू पनि उहाँको पछि आए। केही अभिभावकले आफ्ना छोराछोरीहरूलाई येशू कहाँ पुर्याउन खोजिरहेका थिए ताकि उहाँले तिनीहरूलाई छोएर आशिष दिनुभएको होस्। तर चेलाहरूले यो देखे र उनीहरूलाई र केटाकेटीहरूलाई फर्काउन लागे। तर येशूले यो देखेर केटाकेटीलाई आफू कहाँ बोलाउनु भयो।
बालकहरूलाई म कहाँ आउन दियो, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, कसैले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन भने त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्ने छैन।
येशूले निकोदेमससँग गरे जस्तै नजन्मको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो।
यसपटक त होइन कमल, मेरो विचारमा उहाँले चेलाहरूलाई हामीले परमेश्वरप्रति एउटा प्यारो र भरोसा गर्ने बालक जस्तै भएर प्रतिक्रिया गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो होला। कतिपटक ठुला मानिसहरूले येशूलाई पछ्याउने कुरा कति जटिल बनाइदिन्छन्। हामी थुप्रै कुराहरूको लागि चिन्तित हुन्छौँ, र सजिलो हुने कुरामा पनि हामीलाई समस्या हुन्छ। म अझै पनि मण्डलीमा 2 वर्षका केटाकेटीहरूलाई सिकाउँछु। हरेक पटक उनीहरू म कहाँ आएर अङ्कमाल गर्दा र येशू मलाई गर्छन् प्यार भनेर गीत गाउँदा हामी पनि त्यसरी नै परमेश्वरको राज्यलाई खुला हातले स्वीकार्नुपर्छ भन्ने कुरा सम्झना दिलाउँछ। ठ्याक्कै केटाकेटी जस्तै एक दिन सहरको मान्य परिवारको एकजना सदस्यले येशूलाई सोध्यो, गुरुज्यू, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?
तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वर बाहेक कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, व्यभिचार नगर्नु, हत्या नगर्नु, नछोड्नु, झुटा गवाई नदिनु, आफ्ना आमा बाबुको आदर गर्नु।
धनी मानिसले भन्यो, म सानो हुँदादेखि नै यी आज्ञाहरू पालन गरेको छु। येशूले तिनलाई टिठाएर हेर्नुभयो र बिस्तारै र नरम भावमा बोल्नुभयो,
तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरिबहरूलाई बाँडिदेऊ र स्वर्गमा तिमीलाई धन हुनेछ, र आऊ र मेरो पछि लाग।
जवान मानिसले येशूलाई हेरे, उनी अन्यलमा परे र आश्चर्यचकित भए। उनको जीवनभरि उनलाई उनको धनको कारण परमेश्वरबाट विशेष आशिष पाएको र परमेश्वरको निगाह प्राप्त व्यक्ति भनी मानिन्थ्यो। यस्तै भए तापनि येशूले उनको जीवनको मूर्तिलाई औँल्याइदिनु भएको कुरा उनले थाहा पाए होलान्। येशू चुपचाप पर्खनु भयो। उनी एकदम धनी थिए र उनी आफ्नो धनबाट अलग रहन सक्दैन थिए। अन्तमा ती जवान मानिसले टाउको हल्लाए, फरक्क फर्के र गए। येशूले ती मानिसलाई हेर्नुभयो। यस मानिसले युगौँको मौका गुमाएको थाहै पाएन। येशू आफ्ना चेलाहरूतिर फर्केर भन्नुभयो,
धन सम्पत्ति हुनेहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्न अति गाह्रो छ, किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त उठलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।
यो कुरा सुन्ने मानिसहरू झस्किए र आश्चर्यचकित भए। यदि धनी मानिसले उद्धार पाउँदैन भने कसले पाउँछ त? येशूले उनीहरूको प्रश्नको उत्तर दिनु भएन।
मानिसहरूको लागि जे असम्भव छ त्यो परमेश्वरको लागि सम्भव छ।
यस्तो लाग्छ कि मानिसहरूले धनी मानिसहरूलाई असल हुन सजिलो हुन्छ वा सायद धनीहरू सधैँ असल हुन्छन् भन्ने सोच्थे होला।
हो, उनीहरूले त्यस्तै ठान्थे कमल। निश्चय धनी मानिसहरूले व्यवस्था पालन गर्न सजिलो मान्थे, तर गरिबको लागि त्यो सजिलो हुँदैन थियो। सम्पत्ति पनि एक किसिमको मूर्ति बन्न सक्छ भन्ने कुरा येशूले स्पष्ट देख्नुभएको थियो। त्यस्तो मूर्ति जसले धनी मानिसलाई साँचो परमेश्वरलाई पाउन बाधा दिन्छ। मानिसहरूको विचारमा धनीहरू असल हुन्छन् किनकि उनीहरूको जीवन न्यायोचित छ र असलपनाले सधैँ प्रतिफल दिन्छ, दुष्टले सजाय पाउँछ। अनन्ततामा परमेश्वरको राज्यमा यो कुरा सत्य हुनेछ, तर यो जीवनमा यो संसारमा यो प्राय सत्य हुँदैन। कतिपटक असलले कष्ट पाउँछ र दुष्टले सजिलो जीवन बिताउँछ। येशूले मानिसहरूसँग यस विषयमा एकपटक भन्दा बढी कुरा गर्नुभयो। यी कथाहरू सुनेपछि पत्रुसले प्रभुका यी कुराहरूले मानिसमा कसरी प्रभाव पारिरहेछन् भनी विचार गर्दै थिए।
हाम्रो बारेमा के नि प्रभु, हेर्नुहोस् आफ्नो घरबार छोडेर हामी तपाईँको पछि लागेका छौँ।
साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी वा दाजुभाइ वा आमा बुबा वा छोराछोरीलाई परमेश्वरको राज्यको निम्ति त्याग्छ त्यसले यसै समयमा धेरै बढी प्रतिफल पाउनेछ र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।
त्यसकारण कमल, परमेश्वरले एक दिन सबै कुरा ठिक पार्नुहुन्छ, तर परमेश्वरले सबै कुरा येशु ख्रीष्टमा असल र नयाँ बनाउनुहुन्छ, र असल कुराको लागि कष्ट सहने सबै मानिसहरूले एक दिन सधैँको लागि पुरस्कार पाउनेछन्। यस बेला येशूले आफ्ना चेलाहरूलाई भिडबाट अलग लैजानुभयो ताकि उहाँ उनीहरूसँग गोप्य रूपमा कुरा गर्न सक्नुहुनेछ।
हेर, हामी यरुसलेमतिर जाँदैछौँ र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पुरा हुनेछन्, किनभने ऊ अन्य जातिहरूको हातमा सुम्पिनेछ र तिनीहरूले उसको गिल्ला गर्नेछन् र उससँग दुर्व्यवहार गर्नेछन् र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोरा लगाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।
यी शब्दहरूको अर्थ चेलाहरूबाट लुकाइएको थियो। प्रभुले के भन्न खोज्नु भएको भन्ने कुराको उनीहरूलाई कुनै विचार नै थिएन। यति बेलासम्ममा येशू यरियोसम्म पुगिसक्नु भएको थियो। यो यरुसलेमबाट झन्डै 20 माइल टाढा थियो। समूह येरियो पुग्नै लाग्दा एउटा अन्धो मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। जब भिड उसको छेउबाट भएर गएको उसले सुन्यो, उसले के भएको हो भनेर सोध्यो। कसैले उसलाई येशू नासरी यही बाटो भएर आउँदै हुनुहुन्छ भनेर बताइदियो। अन्धो मानिसले येशूको बारेमा कसैबाट सुनेको हुनुपर्छ र ऊ बेसरी चिच्यायो, येशू दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। त्यही नजिकै भएका केही मानिसहरूले उसलाई हपारे र चुप लाग्न लगाए, तर त्यो मानिस झनै चर्को स्वरमा सकेसम्म ठूलो आवाजले चिच्यायो,
येशू दाउदको पुत्र, प्रभु, म माथि दया गर्नुहोस्।
येशू रोकिनु भयो र चेलाहरूलाई त्यस मानिसलाई आफू कहाँ ल्याउनलाई अराउनु भयो। जब त्यो मानिस येशूको अगाडि उभियो, तब येशूले एउटा प्रश्न सोध्नुभयो,
तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरौँ?
प्रभु, मेरो आँखा देख्ने बनाइदिनुहोस्।
तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।
तुरन्त त्यस मानिस देख्न सक्ने भयो र उसले येशूलाई पछ्याए, परमेश्वरको प्रशंसा गर्यो र यो आश्चर्यकर्म देख्ने सबै मानिसहरूले यो घटना देखेर परमेश्वरको प्रशंसा गरे।
बाइबलले परमेश्वर उहाँका मानिसहरूको प्रशंसामा बास गर्नुहुन्छ भनी बताउँछ। परमेश्वर जो हुनुहुन्छ उहाँ त्यसको निम्ति आराधित बन्नु पर्दछ। उहाँले गर्नुभएका कामहरूको निम्ति उहाँलाई प्रशंसा चढाइनु पर्दछ। यद्यपि पापीहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने जब हामी बुझ्दछौँ तब हामी शान्त रहनेछौँ। यो मिठो गीतलाई सुनायौँ जिएफएद्वारा उत्पादित एल्बम येशू प्यारो मित्रबाट। येशू उहाँ नै त्यस्तो एउटा व्यक्ति हुनुहुन्छ जसलाई हाम्रो हृदयमा निम्तायौँ भने उहाँ हामीभित्र प्रवेश गर्नुहुन्छ। उहाँलाई प्रभु भनी जब विश्वास गर्दछौँ तब हामीभित्र उहाँको शक्तिले काम गर्दछ। त्यो यस्तो शक्ति हो जो घृणा, बेमेल र गोलमालबाट हामी प्रेम, मेलमिलाप र शान्तिप्रियताले हामीमा काम गर्दछ र हामी ती कुराहरूले भरिन्छौँ अनि हामीबाट जीवनका असल फलहरू पोखिन थाल्दछ। जब हामीले जात, वर्ग, लिङ्ग र पृष्ठभूमि नहेरी कसैलाई सम्मान गर्न सक्दछौँ त्यस बेला येशू हामीसँग रमाउनुहुन्छ। आज ती शान्ति र चङ्गाइका येशू मसीहलाई हाम्रो जीवन, घर, परिवार र देशमा काम गर्न दिउँ अनि उहाँको शान्ति, आनन्द र त्यो आशिषमय जीवनलाई हामीले अनुभव गर्न पाऊँ। यही कामनाका साथ आजको हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेको हुनाले अब हामी ठेगाना सुनाउनेछौँ। हाम्रो ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। प्रिय श्रोता मित्र, हाम्रो कार्यक्रमको यो थियो ठेगाना र त्यसमा तपाईँले हामीलाई पत्रहरू लेख्न सक्नुहुनेछ। आज हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र अब जाने बेलामा म मेरो रेकर्डिङमा साथ दिनुहुने मित्र खिमन सोतीलाई धन्यवाद भन्दै साथै यो नाट्य प्रस्तुतिमा मलाई साथ दिनुहुने अरू मित्रहरू जोएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी, जुमेस तमाङ र इसाक राईलाई पनि धन्यवाद भन्दै र भोलि तपाईँको रेडियोमा मसीहको कथाको 40 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै र अहिलेसम्म मलाई सुन्नुभएकोमा तपाईँलाई पनि धन्यवाद भन्दै म तपाईँको मित्र पौलस कार्यक्रम मसीहको कथाबाट बिदा माग्छु। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।